भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट प्रसारण भइरहेको कार्यक्रम एकल कविता वाचनमा म आज कवि जीवन सापकोटा युगिनका साथ आइपुगेको छु। मध्यबिन्दु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष त्यसै गरी जीवन सिटी हस्पिटलका म्यानेजिङ डाइरेक्टर कवि जीवन सापकोटा युगिन हाम्रा आजका पाहुना हुनुहुन्छ। कालस्वती नगरपालिका नवलपुर जिल्ला उहाँको घर हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट तपाईँ 2071 भदौदेखि सुन्दै आउनुभएको यो एकल कविता वाचनको आज अन्तिम श्रृंखला हो भन्ने जानकारी गराउँछु। यो कार्यक्रम अर्को शनिबारदेखि अर्को माध्यमबाट प्रसारण हुनेछ। एकल कविता वाचनमा आजका पाहुना कवि जीवन सापकोटा युगिनलाई स्वागत गर्छु।
धन्यवाद, नमस्कार।
अब प्राय उतैतिर नवलपुरतिरै भेट हुन्छ, चितवन एरियामा भेट हुन्छ, तर काठमाडौँमा हाम्रो पहिलो भेट भएको छ। तपाईँ उहाँबाट आउनुभयो, विशेष कामले काठमाडौँ आउनुभएको बेलामा मैले स्टुडियोसम्म बोलाउन पाएको छु र कुराकानी गर्ने मौका पाएको छु। साहित्य र फेरि यो अस्पताल, फेरि अर्को प्रतिष्ठान, यो तीनटा विधामा आफूलाई तीनटा विषयमा कसरी एडजस्ट गराउन सक्नुभएको छ? समय कसरी छुट्याउनुहुन्छ?
समय हामीले मापन गर्ने तरिका मा चाहिँ त्यसको प्रयोग भर पर्छ। समय निरन्तर घटित भइरहने, निरन्तर छोप्न सकिने त्यो मूल्यभन्दा परको चिज पनि हो। र वास्तवमा समयलाई हामीले म्यानेज गर्ने होइन, त्यो समयभित्र आफूलाई कसरी म्यानेज गर्ने, आफ्नो एउटा रुचि, इच्छा र आफ्नो जीवन बाँच्ने शैली र आफ्नो एउटा उद्देश्य अनुरूप चाहिँ मान्छेले आफूलाई परिचालित गर्नुपर्छ, त्यही प्रयत्नमा नै छु।
अब
जिजीविषाका पक्षहरूमा म स्वास्थ्य कर्मीको रूपमा र एउटा स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय भूमिकामा पनि छु। र अब साहित्य मेरो इनेन्ट जन्मजात एउटा लिएर आएको क्षमता हो भन्ने मलाई अनुभूति भयो र त्यसपछि सम्भव भएसम्म समय र शब्दसँग, भावसँग र त्योसँग जोडिएर आउने विचारसँग चाहिँ खेल्दाखेरि वास्तवमै त्यो नैसर्गिकता र नैसर्गिक जिन्दगीसँग चाहिँ खेलिरहेको आभास हुन्छ, आनन्द आउँछ र साहित्य चाहिँ महत्त्वपूर्ण पाटो पनि हो। अब यो सँगसँगै एउटा सचेत नागरिक हुनुको पनि जिम्मेवारीहरू छन्, सामाजिक संस्थाहरू, राजनैतिक चेत पनि छ, अब आन्दोलनका पनि पृष्ठभूमिहरू छन्। अब एउटा मान्छे चाहिँ अथाह सम्भावना र अथाह एउटा शक्तिको केन्द्र पनि हो र त्यो चिजलाई छुने चलाउने कुरा चाहिँ कलात्मक पनि छ, ज्ञानसँग पनि जोडिएको छ।
कस्तो राम्रोसँग बुझाइदिनु भयो, छर्लङ्ग आँखा अगाडि दृश्य आउने गरी भनिदिनु भयो। म अब पहिला कवितातिर लैजान्छु। एउटा कविता तपाईँको सुनेपछि कुराकानी, यो मिठो कुराकानीलाई पनि जोड्नुपर्छ आज र कवितालाई पनि जोड्नुपर्छ, हामीले ब्यालेन्स गर्नुपर्छ भन्ने मेरो बुझाइ छ। एउटा कविता सुनौँ, त्यसपछि हामी कुरा अगाडि बढाउँछौँ।
पासपोर्ट त अब सुत, पासपोर्ट त अब सुत, खरबौँ ऋतुदेखि जागिरहेको घामको म एक टुक्रा घाम, अब स्वयं जाग्दैछु म त सुत, लाखौं वर्षदेखि उड्ने, चुइने र बग्ने पानी झैं बेगिला म भित्रका रक्तधारा अब रूपान्तरित हुँदैछन्, पासपोर्ट अब त सुत। मेरो निद्राले देश निदाएछ, मेरो आलस्यले युवा बुढ्यौलिएछन्, गरिहाल्लान् भइहाल्ला भन्दा भन्दै देश निकै अल्झिएछ, सीमा छेउ नागरिक रोएको देख्नुपर्ने, पासपोर्ट जागेर मानवता घुरिरहेको देख्नुपर्ने, हे पासपोर्ट त अब कुम्भकर्ण बन म उठ्दैछु। अनुसन्धानका प्रहरहरूमा, श्रम सिर्जना र पसिनाका धाराहरूमा, नवनिर्माणका लयहरूमा, सुशासनका लगामहरूमा, संस्कृत वेद र पुराणका ऋचाहरूमा, कला सिर्जना र उद्यमका पौरखहरूमा, ऐतिहासिक लयको निरन्तरतामा, निर्माण र ध्वंसका सन्तुलित अभ्यासहरूमा, वस्तु र पदार्थ बीचका फ्युजन, डिफ्युजन र सन्तुलनका सार र सत्वहरूमा, पासपोर्ट त अब ढुक्क भएर सुत, म जाग्दैछु, म जाग्दैछु।
कति मजासँग कस्तो चेतका साथ लेख्नुभएको कविता छ। अघि हामीले जोड्यौँ नि राजनीतिक चेत पनि छ यसमा, समाजका कुराहरू छन्, मान्छेका कुराहरू छन्, सबैमा मान्छेले आफ्नो समयलाई विभाजन गर्न सक्नु मात्रै पर्छ भन्ने खालको सन्देश तपाईँले दिनुभएको थियो। म फेरि अलिअलि तपाईँको कविताको सुरुवाती बिन्दुतिर नैसर्गिक मेरो चेत रहेछ भनेर भन्नुभयो नि, कति बेला बोध भयो मेरो नैसर्गिक चेत रहेछ भन्ने? स्कुल पढ्दैखेरि त होला।
अब संगत, समाज र सामाजिक पृष्ठभूमिको पनि ठुलो महत्त्व हुन्छ र एउटा बच्चा कुन दिशामा हुर्किँदैछ भन्ने कुरा चाहिँ त्यो बच्चाको पृष्ठभूमि आधारभूत रूपमा चाहिँ जहिले पनि कुनै पनि घटनाका पछाडि दुईवटा धाराहरू हुन्छन् र ती धाराहरूले त्यो घटनालाई चाहिँ जसरी निर्देशित गरेको हुन्छ र घटना चाहिँ भवितव्यमा झ्वाट घट्दैन, आधारका रूपमा चाहिँ घट्छ, मान्छेको जिन्दगी पनि त्यस्तै हो। र मलाई चाहिँ यो गणित, अङ्ग्रेजी र अलिकति यो टेक्निकल विषयहरूभन्दा चाहिँ भाषाप्रति लगाव थियो भन्ने कुरा चाहिँ अहिले यसो पछि सम्झिन्छु। म त्यति बेला त्यो भुर्र भुर्र उठ्छ भँगेरा भँगेरा भँगेरी भन्ने, त्यसपछि किसान कविताहरू, यी कविताहरू चाहिँ मैले कण्ठ गर्दो रहेछु। म त्यति बेला लगभग तीन कक्षामा पढ्दाखेरि एकचोटि हाम्रो बसाई रजर थियो, अहिलेको बसाईभन्दा अलिकति पर, अनि यो हाट बजारमा चाहिँ बर्सातको समयमा स्वास्थ्य अथवा कुनै अब त्यस्तो कुनै निकाय थियो होला, ह्यान्ड माइकिङ गरेर खुल्ला चिजहरू नखाऊ भनेर प्रचार गरेर माइकिङ गरेर फर्किँदै गरेको अवस्थामा चाहिँ एउटा ट्रकको पछाडि उहाँहरू पनि चढ्नुभयो, म काउसेज जान थियो, म पनि चढेँ। त्यो माइक देखेपछि मलाई खसखस लाग्यो, त्यसपछि मैले त्यो माइक चलाएँ अनि उहाँले मलाई चाहिँ बोल्न दिनुभयो र मैले चाहिँ त्यो रजरबाट काउसेज आउँदासम्मको बाटोमा चाहिँ मैले जानेका कविताहरू चाहिँ कण्ठ सुनाएँ र त्यति बेला स्याबासी पाएको चाहिँ अहिले भर्खर हो जस्तो पनि लाग्छ। र पछि चाहिँ डाँडा पाखा कन्दरा दुखाए यी कुराहरूले मलाई चाहिँ सेन्सिटिभ गर्दै लग्यो र नौ कक्षामा आएपछि मात्रै मैले साँच्चै कविता लेखेँ र एउटा मञ्चमा वाचन पनि गरेँ र एसएलसी ताका चाहिँ गीतहरू लेख्ने र गीतको लयहरूमा चाहिँ अलिक बेसी खेलियो पनि र जागिरमा जोइन गरेँ मैले एसएलसी पछि सिएमए गरेँ लगत्तै र कपिल वस्तु पोस्टिङ भइसकेपछि त्यहाँ चाहिँ एउटा फरक इन्भाइरोमेन्टमा मैले बाँचिरहेको, म युवा भएर हुर्किरहेको धरातल र त्यो बुद्ध जन्मेको ठाउँको बिचको जुन एउटा एउटा फरक पनि आयो र त्यहाँनिर गइसकेपछि चाहिँ मैले त्यो गीत र कथाहरूबाट चाहिँ कवितामा अलिक बेसी चाहिँ लागे र एउटा सिङ्गो कथा लेखिसक्दा भन्दा त्यो कथाको विषयवस्तुलाई एउटा कवितामा लेख्दाखेरिको अर्गाजम चाहिँ मलाई लाग्यो र म चाहिँ गद्य कवितामा चाहिँ अलिक बेसी सतर्कतापूर्वक अगाडि
आएँ। कति राम्रोसँग बताइदिनु भयो। मैले तपाईँको हेल्थ सेक्टरमा हुनुहुन्छ भन्ने त म आफै पनि त्यहाँ पुगेको छु, जीवन सिटी अस्पतालमा तपाईँले स्टेथोस्कोप लगाउँदै बिरामी हेर्दै त्यहाँ भ्याइ नभ्याइ भएको अवस्थालाई पनि देखेको छु, यहाँ देख्दा मात्रै खाली देखेको हुँ। यो हुँदाहुँदै यो मतलब हेल्थ लाइनमा चाहिँ तपाईँ साहित्यमा त रुचि पहिल्यैदेखि बढे रहेछ, त्यसपछि हेल्थ लाइन जान्छु भन्ने चाहिँ कति बेला सोच आयो?
यो मेरो रहर भन्दा पनि अब कतिपय कुरा कस्तो भने, मैले अघि नै भने आधारभूत कुराहरू हुन्छन् अगाडि बढ्नका लागि, दुईवटा पक्षहरू जहिले पनि रहेको हुन्छन्। त्यति बेला म एउटा पक्ष थिएँ, मेरो पारिवारिक पृष्ठभूमि अर्को पक्ष थियो र बुवाले चाहिँ अब एउटा प्र्याक्टिसनर, औषधि व्यवसायको रूपमा चाहिँ एउटा मेडिकल सञ्चालन गर्नुहुन्थ्यो त्यति बेला र अब हरेक बाउले चाहिँ आफ्नो जेठो सन्तानलाई आफ्नो धान दियोस् भन्ने चाहिँ हुँदो रहेछ। अब म पनि त्यो एउटा बुवाको इच्छाभित्र चाहिँ म बाँधिएँ, म जोडिएँ र त्यो कुरालाई मैले सम्मानपूर्वक ग्रहण गरेँ र आजको अवस्थामा चाहिँ त्यही पेसा चाहिँ रूपान्तरित भएर आएको पनि छ, खुसी पनि छु।
एकल कविता वाचनमा आज मसँग जीवन सापकोटा युगिन हुनुहुन्छ, मध्यबिन्दु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष, त्यसै गरी जीवन सिटी अस्पतालका एमडी हुनुहुन्छ उहाँ र नवलपुर जिल्ला कावसती नगरपालिका उहाँको घर हो। स्वास्थ्य क्षेत्रसँग पनि सम्बन्धित हुनुहुन्छ, साहित्य र दर्शनलाई विशेष चासोका साथ सँगसँगै लिएर जानुभएको छ। मैले अब हामीले अहिले भन्नुभयो उहाँले कथा पनि लेखेँ, कविता पनि लेखेँ, यस्तै अरू के विधामा कलम चलाउनु भएको छ?
अब समय व्यवस्थापनको कुरा चाहिँ वास्तवमा यो अब साहित्य सिर्जना पनि साधना हो, साधना समयसँग चाहिँ प्रत्यक्ष जोडिएको विषय पनि हो र थालेका कामहरू थुप्रै छन्। मलाई चाहिँ अब सुरुमा गीतमा चाहिँ केही गीतहरू रेकर्ड, पछि कथाहरू पनि छन् एउटा कृति पुग्ने खालको, र अहिले पनि कथामा चाहिँ जानुपर्छ भन्ने त्यो छ
कन्सन्स,
र कविता चाहिँ वास्तवमै एउटा बसाइमा एउटा झिलको को चाहिँ समग्रता छोप्ने प्रयत्न चाहिँ कवितामा चाहिँ एक खालको प्रतिबिम्बित हुन्छ। त्यसैले पनि यति बेला चाहिँ
म त्यही झिलको फेरि अर्को कवितातिर तपाईँलाई फेरि लैजान्छु। अघिको कविताले नै एकदम जोस भरिसकेको थियो, मैले कुरामा ल्याएर रोकेँ,
धन्यवाद। वृद्ध देशको अन्तिम रहर, देश बुढ्यौलिएको हो त भन्ने पनि प्रश्न छ यति बेला। वृद्ध देशको अन्तिम रहर, टुकुन टुकुन आँगनैभरि हिँड्दै दौडिँदै हाँस्दै खित्किँदै फराकिलो चेहरामा दुधे दाँत देखाउँदै भाग्दै गर्दा तिमीलाई जाउलो भात कोखाई कोखाई गरे झैँ खाइरहनु परेको छ बुढेसकालमा मैले गिलो भात। मनको ठूलो तसलामा थोरै पकाउँदा पानी अड्कलिँदैन र सधैँ गिलो भइदिन्छ भात। जति थाम्न खोज्यो त्यति पोखिसक्छ नुन र सधैँ चरस्स भइदिन्छ तिउन। आऊ भो सबै छोडेर तिमीसँगै बसेर फररर परेको भात खाने र तिम्रो काखमा एकपटक आनन्दले गहिरोसँग शान्तिपूर्वक निदाउने रहर जागेको छ। धन्यवाद।
कस्तो मिठो, छोटोमा एकदमै राम्रो दमदार खालको कविता सुनाउनुहुन्छ जीवन सापकोटा युगिन आज हामीसँग हुनुहुन्छ। तपाईँलाई फेसबुकमा जीवन सरा भनेर खोज्नुपर्छ।
जीवन राज सापकोटा चाहिँ मेरो फुल नेम हो।
हजुर,
सारा राज सापकोटालाई चाहिँ अलिकति त्यो बिगारेर जीवन सारा बनाएर मैले त्यति बेला अलि अब त्यो नयाँ नयाँ फेसबुक चलाउँदाखेरि जेभीएन एसएआरए
जेभीएन गर्नु पर्यो,
जेभीएन एसएआरए
त्यसरी खोज्नु पर्छ। युगिन राख्नु भएको छ नामको पछाडि, यो यसको पछाडिको अर्थ केही छ?
म युगभित्रको एउटा अंश हुँ
त्यो भन्न खोज्नु भएको।
हजुर,
मैले कवितातिरै फेरि लिएर गएँ किनभने तपाईँको कविता सुन्दाखेरिको मजा र बोल्दाखेरिको मजा दुइटै लिन खोज्दा खोज्दै पनि कवितामा अलि बढी जोड गरे।
धन्यवाद। कृष्ण धाराभित्र कवि बोल्छ, यो कृष्ण धारा ब्ल्याक होलसँग सम्बन्धित शब्दावली हो र यो तपाईँको महत्त्वपूर्ण उज्यालो फैलाइरहेको कार्यक्रम र स्वर्ग जादुगरको अगाडि एउटा त्रुटि, विज्ञानले गरेको त्रुटि पनि थोरै पस्किन चाहन्छु। ब्ल्याक होल भनेर हामीले चाहिँ पढेका छौँ, पढाइराखेका छौँ, के यो शब्द सही छ त? त्यो शब्दले खोजेको जुन दृश्य छ, जुन अवस्था छ, र त्यो अवस्थालाई ब्ल्याक होल भन्ने टर्मिनोलोजीले रिफ्लेक्सन गर्न सक्छ त? ब्ल्याक कालो, होल भनेको पुवाल, होलको अर्थ चाहिँ कुनै वस्तु अब्जेक्टमा परेको छिद्र भन्ने बुझिन्छ। खगोलमा त्यस्तो कुनै वस्तु छ र त्यहाँ चाहिँ पुवाल बनेको होस् त्यस्तो चाहिँ मलाई लाग्दैन।
तर मान्छेले सुन्दाखेरि साँच्चैकै तपाईँले भने जस्तो पुवाल पो छ कि जसरी बुझाइ छ,
बुझाइ छ, र त्यो शब्दको त अर्थ त छ नि त, र हामीले सही शब्द समातेनौँ कि त्यहाँनिर, र त्यसमा के हुनु पर्थ्यो भन्दा कृष्ण धारा हुनु पर्थ्यो, ब्ल्याक फ्लो। र कृष्ण धारा जुन कथा हामीले सुन्यौँ, पढ्यौँ र बाँच्यौँ, हाम्रो जीवन पद्धति, संस्कृति, कला, साहित्य सारा कुरामा चाहिँ राधा कृष्णको कथा चाहिँ रिफ्लेक्सन बाँचिरहेको छौँ हामीले। कृष्ण राधा जसरी वाल्मीकि बनाउनको निमित्त रत्नाकरलाई चाहिँ मरा जपाइयो, त्यसै गरी कृष्ण राधाको स्टोरीमा चाहिँ राधालाई, धारालाई चाहिँ राधा एउटा क्यारेक्टरको रूपमा चाहिँ उभ्याइयो, र कृष्ण धारा ब्ल्याक फ्लो भित्र बुनिएको कथा चाहिँ हाम्रो जीवन पद्धति, संस्कृति, हाम्रो दर्शन, हाम्रो मौलिकता, हाम्रो पहिचान सबै चिज हो, र त्यो विज्ञानको पनि विज्ञान हो त्यो कथा, र त्यो कुरालाई चाहिँ आजको विज्ञान र पश्चिमाले चाहिँ एउटा शब्द समाते तर त्यसलाई सही शब्द चाहिँ समातेनन् जस्तो मलाई लाग्छ, र म त्यही कुरा यहाँ अलिकति कोट्याउँदै कृष्ण धाराभित्र कवि बोल्छ मेरो कविताको शीर्षक छ। समय देखिँदैन, लमतन्न छ। आकाशभन्दा फराकिलो मन लमतन्न छ र रहर त्यही मनको फेरो समाएर दाइँ हाल्छ। आकाश हेर्ने आँखा हेर न गुच्चा जत्रा, बालकको ढाडमा बोक्ने अर्को बालक जस्तै र त्यही बालक गुच्चाभित्र नानी गुच्चा र तिनै गुच्चाका गोलार्धभन्दा विशाल सपनाहरू पक्कै नमिलेकै छ केही। 5.5 फुटको शरीर, एक बित्ताका पाइताला, नाइल जस्तै चाना अनि आधा बित्ताका हत्केला, रारा जस्तै सौन्दर्य अनि स्यास्या गर्ने फोक्सो, पुग्छु कहीँ पुगिँदैन, छाम्छु केही भेटिँदैन, रहरले त निथ्रुक्क हुन्छु नि, छेउ भिज्दैन, हे परा। दुवै गुण एउटै देहमा बग्ने बनाएर पठायो, तर एउटै समयमा ती एकै ठाउँ कहिल्यै भेटिएनन्। सर्वोच्च शिखर पुगेर आरोहे किन त्यही अटल हुँदैन, महाभारत जितेर कृष्ण काले किन त्यही अडिएन, विजय ध्वजा उचालेर साहसी किन त्यही थामिँदैन, पक्कै नमिलेको केही त छ। तिमीबाटै छुट्टिएर तिम्रै कोखमा अविराम हिँडिरहे, आमाबाट अलग्गिएपछि प्रेयसी भेटिनु, प्यास शिथिल भएपछि छोरी छमछमाउनु के भद्दा रूपान्तरण मात्रै हो त? र अनन्त आफैभित्रका दुई धारामा असन्तुलन किन? युग नायक कृष्ण राधासँग पराजित किन? रहरको यो आकाशमुनि जीवन पर्यन्त दौडिएर एक कुना ननागिने, हे विशाल धारा, आखिर म सबै घुम्नै परेपछि, आखिर म हामी सबै घुम्नै परेपछि तिमी घुमिरहनुको के काम? तिमी थामी हो, हामी घुमाउँला खोइ रालो कहाँ छ? यो परीक्षा नै परीक्षाको गोलचक्करभित्र जन्म एक दुःख, मृत्यु एक दुःख, एक एक श्वास धाराको मृत्यु, एक एक प्रलय, आखिर के काम? यत्रो विधि तामझाङको यो फुच्चे प्रमाण नै साबित गर्न ओह्राल्यौ मलाई, के कारणले यति निम्छहरू साबित गर्यौ मलाई?
कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ तपाईँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको कार्यक्रम एकल कविता वाचनमा कवि जीवन सापकोटा युगिन आज हामीसँग हुनुहुन्छ र उहाँसँगको कुराकानी र कविता लिएर केही बेरमा फेरि आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।
एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको कार्यक्रम एकल कविता वाचन तपाईँले 2071 भदौदेखि आजका दिनसम्म उज्यालो online.com र मोबाइलमा उज्यालो एप्लिकेशनबाट पनि सुन्दै आउनुभएको छ। अर्को हप्तादेखि हामी यो कार्यक्रमको सट्टा अरू केही सामग्रीहरू लिएर आउनेछौं र एकल कविता वाचन अर्को माध्यमबाट प्रसारण हुनेछ। तपाईँले अच्युत घिमिरे बुलबुल युट्युब च्यानलबाट यो कार्यक्रम अर्को शनिबारदेखि राति 9 बजे यसै गरी सुन्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको माध्यम परिवर्तन भएको सूचनासँगै म फेरि आजका कविलाई स्वागत गर्छु, जीवन सापकोटा युगिन। जीवनजी, तपाईँलाई फेरि स्वागत छ।
धन्यवाद।
कुराकानीलाई पनि सँगै लैजान्छौँ, तर अलि बढी कविता सुनाउने यो चरणमा मैले जमर्को गरेँ। धेरै कविताहरू सुन्न रहर लाग्यो, राम्रा कविता भएको हुनाले। अघि हामी स्टुडियो पस्नुभन्दा अगाडि तपाईँसँग कुराकानी भयो। मान्छे दुई स्वभावका हुन्छन्, एउटा एकदमै छिटो छिटो भिडमा परिचय बनाइहाल्न सफल, पीआर मेन्टेन गरिहाल्न सक्ने, कोही अलि रिजर्भ खालका हुन्छन्, भित्र चेतना हुन्छ, शब्दहरू हुन्छन्, अभिव्यक्ति पनि हुन्छ, तर ठाउँ पाइहाल्यो भन्दैमा प्रकट पनि नगरिहाल्ने। तपाईँलाई नै काठमाडौँमा भेट्न मलाई 1.5 वर्ष लाग्यो लगभग, होइन, बल्ल अहिले 1.5 वर्षको कोसिसपछि हाम्रो भेटघाट भएको छ। तर त्यो भित्र चाहिँ एकदम बसिरहेको कुराहरू हुँदो रहेछ। तपाईँको त्यो, तपाईँ आफूलाई यसो फर्काउँदाखेरि, किशोर उमेरदेखि अहिलेसम्म आउँदाखेरि, त्यो अन्तर्मुखीपनाले आफूलाई ठ्याक्कै अन्तर्मुखी भन्नाले यसको अनर्थ नलागोस्, आफूलाई एकदमै राम्रो बनाएर लिएर गएको छ अथवा कतिपय ठाउँमा मारेको छ, कसरी हेर्नुहुन्छ? आफूलाई दबाएको छ अथवा प्रकट गरेको छ?
अब बिउ के हो, त्यही अनुसार नै त्यसले आफ्नो रूप देखाउँछ। र यो संसारमा एउटै नियम एउटै थ्योरी त केही छैन, बाँच्ने आफ्नो आफ्नो ढङ्ग हो, आफ्नो आफ्नो तरिका हो। र तपाईँले अहिले जुन कुरा कोट्याउनु भयो, वास्तवमा यो एक्लोपनको पनि दुईटा रूपहरू छ भन्ने मलाई लाग्छ। अन्तर्मुखी हुनुको पनि दुईटा रूपहरू अवश्य नै छ, किन हरेक चिजको चाहिँ दुईटा रूप दुईटा पक्ष त हुन्छन् नै। एउटा चाहिँ रिजर्भ बस्नु भनेको चाहिँ ऊभित्र स्वयं मग्न छ कि छैन, त
आफू मग्न पनि हुनु पर्यो।
आफू मग्नभित्र छ भने त्यो मग्नता देखाइरहनु पर्दैन, स्वयं देखिहाल्छ। र सूर्य हेलियम जस्तो एकदम चिजलाई चाहिँ जलाउँछ भित्रभित्रै, र अनवरत अनन्त एउटा उज्यालो प्रवाहित गरिरहेको हुन्छ। सूर्यलाई सूर्यले देखाइरहनु पर्दैन, स्वयं प्रकाशित हुन्छ। र त्यो व्यक्तिभित्र पनि त्यो उज्यालोको सम्भावना चाहिँ छ। र त्यो जुन हेलियमलाई जलाउन सक्ने सामर्थ्य सूर्यभित्र छ, जो त्यस्तै सामर्थ्य चाहिँ हरेक व्यक्तिभित्र पनि छ। र त्यो समाज संसारभित्र दुईटै कुराहरू छ। हाम्रो मस्तिष्कले एक दिनमा 40,000 बढी नेगेटिभ थिङ्सहरू चाहिँ प्रोड्युस गरिरहेको हुन्छ। र त्यो नेगेटिभ आइडियाहरू विचारहरू को चाहिँ भ्यालु छ, फेरि त्यसलाई हामीले इग्नोर गर्नु हुँदैन। र ती नेगेटिभ इनर्जीहरूलाई विचारहरूलाई जसले ट्रान्सफर्म गर्न सक्छ, पोजिटिभ वेमा त्यसलाई चाहिँ रूपान्तरित गर्न सक्छ, त्यहाँनिर कलाको महत्त्व छ।
र विज्ञान र जगतलाई कति राम्रोसँग जोडिरहनु भएको छ,
त्यहाँनिर चाहिँ एउटा व्यक्तिको सम्भावना चाहिँ प्रकट पनि हुन्छ। र त्यहाँनिर चाहिँ त्यो व्यक्तिले जन्मदै लिएर आएको एउटा नैसर्गिक शक्ति, नैसर्गिक क्षमता, नैसर्गिक चेतना छ, त्यसलाई उद्बोधन हुन दिने अवसर नै जिन्दगी हो। फेरि यो एउटा गोलचक्कर छ, यो गोलचक्करभित्र हराउने एउटा एकाङ्कीपन हुन्छ, र त्यो गोलचक्करभित्र रमाउने फेरि अर्को एकाङ्कीपन हुन्छ।
छर्लङ्ग भयो, मैले रोकेँ तपाईँलाई किनभने कविताको लोभ गरेँ असाध्य धेरै कुरा पनि उत्तिकै मिठा, कविता पनि मिठा भएको व्यक्ति आइसकेपछि मलाई गाह्रो हुन्छ कुनलाई न्याय गर्ने भनेर। अब हामी फेरि कविता सुन्छौँ, धेरैभन्दा धेरै कविता यो चरणमा सुनाउने मेरो उद्देश्य छ। कवि जीवन सापकोटा युगिन अब कविता सुनाउनु हुन्छ।
भइगयो के भने म वास्तवमै अचानक काठमाडौँ आउनु पर्यो, र हजुरले भनिहाल्नु, म 1.5 वर्षदेखि काठमाडौँमा भेट्ने एउटा रहर हजुरभित्र पनि थियो र म भित्र पनि थियो, मैले नाइ भन्न सकिनँ। र अब हिजो चाहिँ चितवन, म काउसतीबाट चितवन आइसकेपछि हजुरसँग सम्पर्क भयो, मैले किताब ल्याउन सकिनँ र मसँग डायरी पनि ल्याउन सकिनँ, र यो ल्यापटपमा चाहिँ अब नयाँ कविता सङ्ग्रहका लागि 8-10 कविताहरू तयारी गर्दै थिएँ। अब यी कविताहरू फर्निस्ड छन् कि छैनन् अब ती कुराहरूतिर म गइनँ, जे छ मैले त्यो वाचन गर्दैछु। चस्काहरूसँग खेल्ने उमेरमा काँडाहरू लज्जावतीका विजय, बैंसका दिन काँडाहरू गुलाबका विजय, ढल्किँदै गरेका यी दिन काँडाहरू वचनका पनि विजय, जति विजय पनि जसले बिजाइदिए पनि आखिर खिलहरू आफैले आफ्नै पाइतालाबाट झिके, काँडाहरू आफैले आफ्नै हत्केलाबाट झिके, चस्काहरू दुखाइहरू आफ्नै मुटुबाट झिके, धन्य छन् ती काँडाहरू जसले आफ्नै मुटु थाम्न सिकाए, जसले आफ्नै दुखिरहेको मुटु छामेर हाँस्न सिकाए। धन्यवाद।
कति राम्रो। मैले सानो प्रश्न सोधेर फेरि कवितामै लैजान्छु। मैले यहाँ ठिक्क अहिले तपाईँ र म भेट हुने बित्तिकै स्टुडियोभित्र सरासर पस्यौँ, बाहिरबाट पनि बोकिनँ, तर पुस्तक प्रकाशित छन्, त्यो म आफैले पनि तपाईँको पुस्तक जीवन स्पर्श नै छ कि जस्तो लाग्छ मलाई लिएर आएको छु। एउटा मात्रै पुस्तक प्रकाशित हो
हजुर,
कविताको,
कविताको
त्यो अर्को, फेरि अब तयारीमा हुनुहुन्छ, अर्को कवितामा जाउँ। मलाई यति जानकारी गराउनु थियो तपाईँको प्रकाशित पुस्तकबारे, र फेरि कविता सुन्दै गर्दैछौँ। र बताइहाल्नु भयो चितवनबाट ठ्याक्कै को भोलिपल्टै हाम्रो कुराकानी भएर गरिहाल्नु परेकोले उहाँले लिएर आउनुभएको कविताहरू आफूसँग ल्याउनु भएको छैन।
मैले बालापनदेखि देखिरहेको र अहिले बिस्तारै हराउँदै गइरहेको मकैको थाँक्रो लाई चाहिँ एउटा शब्द रूपमा पस्किने कोसिस गरेको छु, र त्यो त्योसँग घुमेको जिन्दगीको एउटा गोलचक्कर पनि छ योभित्र। झोता मकैको छाम्दा खसरा फोक्याउँदा सास्ती दुधे हुँदै कोपर्दा चबाउँदा मस्ती हे मकै रम्न तिमीसँग जान्नै पर्ने स्याहार्न तिमीलाई जान्नै पर्ने ज्वर जोत छ र हेगा लगाऊ डल्ला फोर गोड सुगा धपाउन पुतली ठड्याऊ भाँच सुकाऊ झोता पार सुली चढाऊ नङ्ग्याऊ उधार छिन्क निफन कामै कामको अर्को नाम झोता मकैको घोगा मकैको भ्यागुताका ट्यार ट्यार सुन्दै ओसिलो मकैको थुप्रो वरिपरि परिवार जुट्थ्यौं छिमेक जुट्थ्यौं मरि मरि हाँस्थ्यौं मन पखाल्थ्यौं दुःख भुल्थ्यौं दुःख भुलाउने रंगमञ्च आविष्कार हुन्थ्यो र कस्थ्यौं हाम्रा सम्बन्धहरू त्यो साँझ याद छ नि तिमीलाई आज तिमीले छोडेको यही आँगनभरि मकैको रास थियो म थिएँ तिम्रो पर्म तिर्ने खेतालनी पाली खाँबोमा झुन्डिएको टुकीको धिप धिप उज्यालोमा तिमीले पहिलोपल्ट आँखा झिम्क्याएका थियौ म पहिलोपल्ट त्यसरी लजाएकी पनि थिएँ त्यही लाजले मेरो हातको झोता चुडेको थियो र तिमीले मेरो हात थामेका थियौ तिनै घोगा मकै तिमीले झोता कस्दा म तिम्रो मायामा कसिएकी थिएँ अर्को साल लगनगाँठो कसियो लगनगाँठो कसेर तिमी परदेश लाग्यौ खै मेरा बैंस मेरा सपना मेरा रहर काँचा मकैका भुत्ला झैं चुडिरहेछन् म डरको घरमा छु कतै एक एक घोगा झर्दा झर्दै मकैको सुली भत्किए झैं हाम्रा सपना सुन्दर संसार भत्किएर रित्तिने त होइन आऊ भो चाहिएन सुखको छानो मकै र भुत्लासँगै खेलेर जीवन काटौँला जिन्दगी दुई दिन हो कहिले ठेला कहिले फुला र कहिले दुधे घोगाको परेरै बाँचौँला आऊ भो
कहिले लेख्नुभएको थियो यो
कविता छ महिना यस्तै भयो
छ महिना भयो मतलब के सन्दर्भ केले जुडायो यसलाई
त्यो बालापनको चित्र नै हो र मैले मामा घरमा म सानै छँदाखेरि मामा घरको फराकिलो आँगनभित्र धेरै मान्छे बसेर त्यो मकै भुत्लाएको चाहिँ याद आयो र त्यो स्मृतिसँग चाहिँ म यो कवितामा जुटेँ
हामी जीवन सापकोटा युगेनसँग छौं मध्यविन्दु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ जीवन सिटी अस्पतालका म्यानेजिङ डाइरेक्टर पनि हुनुहुन्छ र नवलपुर जिल्ला काउस नगरपालिका उहाँको घर हो आज उहाँसँग उहाँका विभिन्न जीवनका पाटाहरूलाई पनि ल्याइरहेका छौं मैले अब अलिकति घरैंसिक प्रसंगतिर पनि जान्छु अघि भन्नुभयो नि जेठो छोराको चाहिँ एकदमै धेरै दायित्व हुन्छ बुवाले भन्नुभएको सपनामा म हेल्थको बाटो पनि हिँड्नु पर्यो को को हुनुहुन्छ घरमा को को हुनुहुन्थ्यो दाजुभाइ दिदीबहिनी कसरी आउनुभयो अलिकति पारिवारिक संरचनातिर जान मिल्छ
मैले एउटा बहिनीलाई सानै 15 महिनाको उमेरमा गुमायौं र हामी अहिले 3 भाइ छौं अब अलमोस्ट तिनै जनाको तिनवटा परिवार जुटिसकेको छ र मेरो दुईवटा बच्चाहरू छन् बिहा चाहिँ मैले समयमै गरेँ पछुतो छैन बाबु अहिले डेन्टल सर्जरी गर्दैछ र नानी अहिले यहीँ काठमाडौँ सेन्ट जेभियर्सबाट 12 रिसिन र बुवा आमा हुनुहुन्छ यति बेला बुवाको उपचारकै सिलसिलामा म काठमाडौँ आइपुगेँ र अब उपचारलाई र त्यो समयलाई डाइनामिकल्ली युज गर्ने र तपाईँसँग भेट्ने कविता वाचन गर्ने पनि यो यात्राले अवसर जुटायो
पुरै नै खुल्यो मतलब हामी पारिवारिक कामकै सिलसिलामा भन्ने सम्बन्ध थियौँ अब एउटा मैले कविता फेरि पढ्नलाई अनुरोध गर्छु
परागा अलिकति दर्शनको लेप पनि छ योभित्र भुरुहुरु उडेको मन र पराग पातलो हावाले नाजुक पाउले अथवा बाँस भ्रमरले तिमीसम्म नै पुरिएछन् कि भ्रूण त जन्म्यो प्रेमको अथवा घृणाको तिम्रै अनुकूलको दोष मलाई नदिनु है गल्ती नै हो यदि भने कि त्यो प्राणको कि प्यारी पुतलीको हो सोध्नै परे उनैलाई सोध्नु म त केवल निश्रित हुँ केवल प्रवृत्त हुँ तर खुसी छेउ भने सोध्न सक्छौ मैसँग पनि पराग त केवल मेरै चाहनाको उडेको थियो भ्रूण त केवल मेरै वासनाको उडेको थियो मान नमान तिमी स्वयंसँग मिसिनुको आमन्त्रण थियो त्यो मान नमान प्रेम सम्भोग र समाधिको भयानक निमन्त्रणा थियो त्यो नदेखिने पराग उडेर तिम्रो जीवन बाघभरि मुना पात कोपिला र फूल फुल्ने खुसी बहार र उमङ पोह झुल्ने बहाना न त्यो बहाना न हो त्यो तिम्रो भूल तिमीभित्र नै छ त उडिसके नि तिम्रो मूल तिमीभित्रै छ, अदृश्यभित्र दृश्यको, दृश्यात्मकताभित्र अदृश्यको एक र एक मूल तिमीसँग नै छ, मात्र तिमीसँग र केवल तिमीसँग।
मिठो गरी प्रस्तुति पनि राम्रो छ, वाचन गर्ने अभिव्यक्ति शैली पनि। तपाईँ आफ्नो कामबाट भ्याएर कार्यक्रमहरूमा पनि कहिलेकाहीँ उपस्थित भएर वाचन गर्न भ्याउनुहुन्छ?
धेरै कम,
धेरै कम, एकदम कम समय मात्रै मिल्छ। अब एउटा कविता वाचन गर्ने समय छ जीवन। यो बीचमा मैले तपाईँलाई सोध्छु, जस्तो हाम्रो यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी सकिन्छ?
कान्छो जिल्ला नवलपुर बस्छु र त्यसको सदरमुकाम काउसती नगरपालिका वार्ड नम्बर 3 जीवन सिटी हस्पिटल छ,
र राजमार्गकै छेउमा,
राजमार्गकै छेउमा, र 98570 त्यहाँ नवलपुरको लाइन हो, 98570 40 277।
सजिलो नम्बर,
खुल्ला किताब हुँ, कवितासँग जस्तै खुल्न चाहन्छु, प्रयत्न छ। र यता भेट्न चाहनुहुन्छ भने JVNSARA जीवनसारा फेसबुक आइडी हो, र त्यसमा भेटाउन सक्छ।
अब हामी एउटा कविता सुनेर त्यसपछि छुटिन्छौँ।
भीरको फुल भूलको मूल। हर बिहान शीतले नुहाएर स्वर श्रृङ्गार गरेर लाज पोतिएर फक्रक्क परेका लाल गुलाब गालैभरि सजाएर उभिने तरुणी झैँ उभिन्थे आफ्नै करेसाका फूल। पूर्वी क्षितिजबाट सरासर नजिकिएर स्पर्श गर्ने, ताप भर्ने प्रदीप्त लाभाहरू जस्तो यौवन पराग र सुगन्धसँग लुटपुटिएर मन्द बतास झैँ असन्तुलित भएर आमन्त्रित गरिरहने फूलका रहर निमुठेर साहित गरे। नववधुका सुहाग अत्कल्छो पारेर लाइनै हिँड्ने नेपाली ठिटाहरू खाडी भासिए झैँ भासियो आफ्नै मन। मनको त के थियो र, भीरको फूलमा अल्झिदियो मानौ एउटा हठी बालक। मनको त के थियो र, भीरको फूलमा अल्झिदियो मानौ एउटा हटी बालक। भीरको फूल देखेर टक्क रोक, औ सर्दैन हेरौँ धित मर्दैन, प्यासको अदमरू तृप्तिभित्र थोपाको मूल्य साँच्चै अनमोल हुँदो रहेछ। एकपल्ट छोए जस्तै पनि लाग्छ, कतै गिजोले जस्तो पनि, सुयोग वीरले सकम्बरीलाई चुम्बन गरे जस्तै पनि लाग्छ, तर मेरो आसक्तिले मेरो उपस्थितिले जङ्गली माउरी नजिकिन पाएनन्, पुतलीहरूले भीरको फूल चुम्न पाएनन्। केही बेरमा भीरको फूल कुमारी मर्दैछ, कुमारी झर्दैछ, मेरो प्रेम म र मेरो समय निकम्मा साबित हुँदै पनि छौँ। मेरो प्रेम म र मेरो समय निकम्बा साबित पनि हुँदैछौ, सायद प्रेमको सार र स्वरस यही नै हुनुपर्छ। थाहा छ भीरको फूल कुमारी छे, ऊ झर्दै छे, ऊ मर्दै छे, चित्रिँदै छे, प्रेममा सास रहन्जेल र युद्धमा आस होन्जेल मान्छे हार्न मान्दो रहेनछ, र यस्तो मन थामेर हिँड्नु म आफैले आफैमाथि गरेको निर्मम व्यङ्ग्य पनि हो, थाहा छ। तर के गर्छौ यार प्यारो स्रष्टा, यो सीमित देहमा असीमित मन दियौ, सारा सौन्दर्यको चाबी भीरमै फुलाइदियौ, अलिकति भूल मेरो भयो, अलिकति भूल तिम्रो पनि, त्यो भीरमा त्यति विधि सुन्दर फुल्नु अलिकति भूल उसैको पनि भयो। धन्यवाद।
यो मिठो वाचन सँगसँगै कुराकानी र वाचनको क्रमलाई अब मैले रोक्छु, एकदमै राम्रो हुँदा हुँदै पनि समयका कारणले हामीले अब बिदा माग्नुपर्छ। हस्, धेरै धेरै धन्यवाद तपाईँलाई,
धेरै धन्यवाद। म मफसलमा बाँचिरहेको एउटा जीवन अंश खोज्दै नवलपुर पुग्नुभयो। 1.5 वर्ष अगाडि उज्यालो फाल्सामा पनि मेरा आवाज विचार भावनाहरू राख्ने अवसर दिनुभयो, र यो 1.5 वर्षको निम्तो आज साकार भएको छ, म आभारी छु। धन्यवाद। र आफ्नो श्रोताहरूमा पनि राख्न चाहन्छु, जिन्दगी एकचोटि प्राप्त भएको सुनौलो ठूलो अवसर हो, यसलाई चाहिँ मजाले चाखौँ र आनन्दित चेहरा प्रदर्शित गर्न सकौँ। नमस्कार।
हवस् त, कवि जीवन चापकोटा युगिनसँगको यो कुराकानी सँगसँगै कार्यक्रम एकल कविता वाचनको उज्यालो रेडियोबाट अन्तिम श्रृङ्खलाबाट म बिदा चाहन्छु। अर्को साता शनिबार राति 9 बजे तपाईँ अच्युत घिमिरे बुलबुल युट्युब च्यानलबाट यो कार्यक्रम मसँग सुन्न सक्नुहुन्छ। म विभिन्न कविहरूका साथ हरेक शनिबार राति 9 बजे फेरि आउनेछु। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरे बुलबुल बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।